الله.
اللهم صل على محمد وآل محمد.
شام کے زندان میں بے ہچکیوں کے درمیان
کہ ہم حسین کو نہیں معلوم تھا کہ اس وقت کوئی نہیں ہے میری مدد کرنے والا, یہ تو پاسبل نہیں ہے. صلی اللہ پڑے محمد والے محمد. کیا امام حسین کو نہیں معلوم تھا کہ مدد کرنے والا کوئی نہیں ہے؟ پھر امام کیوں مانگ رہے تھے؟ ریزن کیا تھا مانگنے کا؟ امام نے جب یہ کہا کہ کون ہے جو میری مدد کرے, تو اس وقت ملائکہ تمام آ گئے تھے, جبرائیل بھی آئے, میکائیل بھی آئے, سب آئے. آج کہنے لگے کہ مولا ہم حاضر ہیں آپ کی مدد کرنے کے لیے, لیکن حسین نے ان کو کہا نہیں, تمہاری مدد مجھے نہیں چاہیے, تمہاری مدد نہیں چاہیے. ہر ملک ہر جن آپ کی مدد کے لیے کہہ رہا تھا کہ ہم راضی ہیں آپ کی مدد کرنے. امام کہتا ہے کہ واپس جاؤ, ہم کو آئی ڈونٹ نیڈ یور ہیلپ. پھر کس کے لیے مانگ رہے تھے امام؟ امام کبھی بھی کوئی جملہ جب امام کی زبان سے نکلتا نا, وہ آپس سے نکلتا, آپس یعنی یوں ہی امام نہیں کہتے, کوئی ایسا ورڈ امام کے منہ سے نہیں نکلتا. جو بھی امام بولتا ہے نا, اس کے پیچھے ایک میسج, ایک پیغام ہوتا ہے. تو امام کی اس دن مدد مانگنا, ہیلپ مانگنا, وہ اس بات کی دلیل ہے کہ امام جو ہے مدد عاشورے کے دن کے لیے نہیں مانگ رہا تھا, بلکہ قیامت تک, روز محشر تک جو بھی امام کی مدد کرنا چاہتے ہیں نا, اس کے لیے امام کا دروازہ آج بھی کھلا ہے. ایون آج آپ ہیلپ کرنا چاہتے ہیں امام حسین کی, تو آج بھی امام کا ڈور اوپن ہے. کوئی نہیں, بچہ بھی مدد کر سکتا ہے, بڑا بھی مدد کر سکتا ہے, عورت بھی مدد کر سکتی ہے, لڑکی بھی مدد کر سکتی ہے. اس لیے کہ کرونا میں امام حسین نے جو مدد لی نا, تو یہ وہاں پہ ایج کا کوئی بار نہیں تھا کہ اتنی بڑی ایج ہے تو مدد کیسا کرے گا, ہیلپ کیسا کرے گا امام کا. نو, چھ مہینے کے علی افضل نے بھی مدد کی, 96 ایئرس کے مسلم ابن افضل نے بھی مدد کی. تو ایج کا کوئی بار نہیں ہے کہ آج کوئی یہ نہیں کر سکتا کہ میری ایج اتنی ہو گئی میں نہیں کر سکتا. نو, امام کی مدد, حسین کی مدد کرنا ہے تو کوئی ایج کا ہو وہ آگے بڑھ کر امام کی مدد کر سکتا ہے. 4 سال کی سکینہ نے بھی مدد کی, 6 مہینے کی علی افضل نے بھی مدد کی. تو یہ ہیلپ جو امام عاشورے کے دن مانگ رہے تھے نا, وہ پرٹیکولر اس ڈے کے لیے, اس دن کے لیے نہیں تھی, بلکہ روزانہ امام کی مدد تھی. تو اسی مدد کرنے والے کا پہلا نام ہے مختار ابن ابو عبیدہ صحفی. ان کا جو پورا نام ہے مختار ابن ابو عبیدہ صحفی. صحفی فیملی نیم ہے, ابو عبیدہ ان کے فادر کا نام تھا, اور یہ مختار کی ولادت ہوتی ہے پہلی ہجری کو. یعنی جب اسلام مکے سے رسول اللہ مدینہ گئے تو پہلی ہجری جب شروع ہوئی تو اس وقت مختار پیدا ہوئے. اچھا, مختار کیا پہلا آدمی تھا جس نے قاتلان حسین سے بدلہ دیا؟ یہ بھی نہیں ہے. پہلا ریولیوشن, پہلا انقلاب مختار کا تھا؟ نہیں. مختار سے پہلے مختار کے ایک ساتھی تھے, ان کا نام ہے, جنہوں نے کوفے میں ابن زیاد کی زندان میں, ابن زیاد کی جیل میں وہ لوگ تھے, انہوں نے پہلا انقلاب برپا کیا. جناب ابو حمیدہ صحفی, انہوں نے پہلا انقلاب برپا کیا. پہلا ریولیشن جو آیا واقعہ کربلا کا, وہ آج انٹروڈکشن ہوگا. اس لیے میں آج فرض ہی آپ کو یہ بتا دوں کہ میرے پاس صرف 7 آورز ہیں, 7 دن ہیں. عاشورے کے دن جو مجلس ہوگی وہ مجلس میں تو بتائے ہوتے ہیں, تو 9 محرم تک پورا مختار نامہ پڑھنا اٹس ناٹ پاسبل. اس لیے اتنا پھیلا ہوا ہے, 2-2 گھنٹے, 3-3 گھنٹے ایک ایک مجلس ہوتی ہے مختار. آپ گھبرائیں نہیں, مجھے پتا ہے آپ لوگ کے آفس سے, میں 2 گھنٹے نہیں, 1 ہی گھنٹے میں ختم کروں گا. اور مختار نامہ بہت واسٹ ٹاپک ہے, بالکل اتنے واقعات, جتنے واقعات پہلے سمجھنا ہے کہ وہ سچویشن کیا تھا, کب ہوا یہ, کیسا ہوا. تو آج سے انٹروڈکشن ہوگا کہ ایکچوئل حالات کیا تھے, واقعہ کربلا سے پہلے کے جو حالات ہیں وہ ہوا کیا, یہ مختار تھے کا اور انہوں کے ذہن میں کیوں آیا. سب سے پہلے ہم یہ سمجھ لیں کہ کوفہ جس شہر میں, جو کیپٹل تھا ایک زمانے میں, مولانا کے زمانے میں کوفہ کیپٹل تھا, اور کوفے میں یہ پورا واقعہ ہوا. مختار کوفے میں تھے, کوفے کے رہنے والے, وہیں اسی کوفے میں میسا میں تمام بھی کوفے کے رہنے والے, یعنی مولانا کیسا ساتھ جانے والا تھا, شیعہ کیسا شیعہ تھا, میسم میسا میں تمام بھی کوفے کے تھے. اور کمیل ابن زیاد, جس کی آپ دعائیں کمیل پڑھتے ہیں نا, جو آج دعائیں کمیل ہم جو پڑھ رہے ہیں نا, وہ جو مولا کا چاہنے والا تھا وہ بھی کوفی تھا, کمیل ابن زیاد. یہ لوگ سب تھے جنہوں نے امام حسین کو لیٹر لکھا تھا. لیٹر لکھنے کے بعد امام حسین پلٹ کر جو کوفہ آ رہے تھے واقعہ کربلا سے پہلے, پہلے یہ انٹروڈکشن سمجھ جائے کہ حسین کوفہ کیوں آئے, کیوں آ رہے تھے کوفہ. امام حسین کو 10,000 کوفے کے مومنین, شیعہ رہے اس میں کئی باعث تھے, جس میں کمیل ابن زیاد ہے, میسا میں تمہارے جناب مختار ہے, یہ لوگ جو ہے جنین شیعہ تھے. اور تھوڑے شیعہ ایسے بھی تھے کہ جو زبان سے کہہ رہے تھے, اسے کہ کوفے کے رہنے والے کوئی کبھی بھی انہوں نے وفا نہیں کیا, کبھی بھی وہ آنےسٹ نہیں تھے. کوفہ بدنام ہے آج بھی عراق میں, عرب میں. کیوں بدنام ہے؟ وہ سٹی ہے, یہ سٹی کو پہلے یہ شہر شروع کرتا ہوا, یہ نبی خضر کے زمانے کا شہر ہے, ویری اولڈ شہر, جناب نوح کے زمانے میں. آج بھی مسجد کوفہ میں آپ جائیے زیارت کو تو وہاں تندور نوح ہے, جہاں سے نوح نبی نوح کا جو طوفان کا پانی شروع ہوا تھا وہی مسجد کوفہ سے شروع ہوا تھا. تو یہ مسجد, یہ جگہ آج کی نہیں ہے, بہت ہزاروں 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 سال پرانی بات ہے, یعنی 20-25 ہزار سے ایک سال پہلے سے یہ شہر, یہ سٹی تھی. لیکن آپ کو پتا ہے کہ بعض وقت کیا ہوتا ہے, شہر آج ہے, 1000 سال 200 سال 300 سال کے بعد وہ شہر ختم ہو جاتا, ریز ہو جاتا, نئی جگہ شہر بن جاتا. تو یہ آگے پیچھے ہوتے رہا. کوفے کی زمین کا ایک عجیب اثر ہے, کوفے کی جو زمین ہے نا, یہاں پہ کسی نے کبھی بھی کسی کے ساتھ وفاداری نہیں کی. وفاداری سمجھے کہ کبھی بھی کوئی آنےسٹ نہیں تھا, کوئی آنےسٹ نہیں تھا. یہ کوفیوں نے مولا علی کو ستایا, یہ کوفیوں نے مولا علی کو دھوکہ دیا, یہ کوفیوں نے امام حسن کو دھوکہ دیا, اسی لیے امام حسن پلٹ کے مدینہ چلے گئے تھے. یہ کوفہ شہر تھا ہی بڑا تھا, وہاں کی زمین میں ایک اثر ہے. کوفہ اور بصرہ یہ دو شہر عراق کے ایسے بڑے مشہور شہر. اچھا مومنین بھی زیادہ, بصرے میں بھی کافی حد تک مومنین ہیں آج بھی. آج اگر آپ عراق کے پاکٹس دیکھیں گے نا تو کربلا میں وہاں پہ 70% شیعہ ہے عراق میں, 70%. آج میں صرف انٹروڈکشن دے رہا ہوں تو آپ کو صرف حالات کو پتا چلے کہ تھا کیا وہاں پہ, یہ مختار نامہ ہوا کیسا, یہ ریولیوشن آیا کیسا, یہ ٹوٹل انقلاب جو آیا نا یہ آیا کیسا. تو بصرہ آج بھی عراق میں 70% شیعہ ہے. 70% میں جو زیادہ میکسیمم شیعہ ہے نا وہ بصرے میں ہے. بصرہ کویت سے بہت قریب ہے, ہاں جی 100 کلومیٹر کے اوپر یہ شہر بستا, کویت بارڈر سے ناصریہ, ناصریہ سے بصرہ, سب سے بڑا شہر بصرہ, وہاں پہ ریفائنریز ہے وہ بہت ہے. تو بصرہ میں بھی شیعہ ہوتے 80-90% کے قریب شیعہ ہے. کوفے میں ہمیشہ لوگ آتے رہے, رہتے ہیں, چلے جاتے ہیں, لیکن کوفے کی زمین, کوفی جو ہوتا ہے نا, کوفی, کوفی لا یوفی, عربی میں کہتے ہیں کوفی لا یوفی, یعنی کوفی پہ بھروسہ ہی مت کرو, بالکل ٹرسٹ مت کرو, یہ ہمیشہ دھوکہ دیں گے. بھائی بھائی کو وہاں دھوکہ دیا کرتا ہے, اس لیے کہ انہوں نے ہر امام کو دھوکہ دیا, مولا علی کو, امام حسن کو, مظلوم ہے کربلا کو, حسین ابن علی کو 10,000 آدمیوں نے خط لکھا تھا. کیوں لکھا تھا؟ ادھر یزید حاکم تھا بادشاہ, جب یزید بنا معاویہ کے مرنے کے بعد تو یزید شام کا حاکم بن گیا, ہر طرف ایک ہلچل مچ گئی. کوفے کا جو گورنر تھا اس کا نام تھا بشیر ابن نعمان, یہ بڑا تھوڑا سا لینئنٹ تھا, تھوڑا نرم تھا, سخت نہیں تھا. اور ابن زیاد گورنر تھا بصرے کا, ابن زیاد ظالم, اسے اس کا باپ جو زیاد ہے, زیارت عاشورہ آپ دیکھ لیں اس میں کیا ہے, زیارت عاشورہ, یہ بڑا دشمن, یہ خاندان جو زیاد کا خاندان ہے نا, تین خاندان بڑے ہیں اہل بیت کے, بڑی دشمنی کرے, آل ابو سفیان, آل زیاد, آل مروان, یہ تین فیملیز, یہ لوگ شروع سے اہل بیت کے دشمن, یعنی مولا کے سخت ترین دشمن تھا. زیاد وہ تھا کہ جس کے بارے میں یہ ہے کہ جب یہ گورنر تھا تیسرے خلیفہ کے زمانے میں تو اس نے 50,000 شیعوں کو کوفے میں قتل کیا, 50,000. اب جب واقعات مختار کے آئیں گے تو یو ریئلائز کہ کس دور سے شیعہ گزری, کیسا شیعہ گزری, مختار کیسی مصیبتوں میں تھے, اس کے بعد ان کے دل میں وہ جذبہ آیا کہ میں خون حسین سے بدلا دوں. اس ملعون, اس ظالم نے, زیاد نے 50,000 شیعوں کو, آپ کو پتہ ہے کیسے شیعہ, جو صحیح امام کے چاہنے والے تھے, اس میں عورتیں بھی ہیں, اس میں بچے بھی ہیں, اس میں لڑکیاں بھی ہیں. تو جب یہ مرا, مرنے کے بعد جو پرزنس تھے, زندان تھے, خیر خانہ تھا, اس کو کھولا گیا. کھولنے کے بعد عورتوں کا جو خیر خانہ کھولا گیا, کھولنے کے بعد حکم دیا عورتوں کو کہ باہر آ جاؤ. آپ سنیں, پکارا گیا کہ باہر آ جاؤ, زندان کھول دیا, ختم ہو گیا دیا, ایک عورت باہر نہیں نکل. تین دفعہ کہا کہ باہر آؤ, زیاد ختم ہو گیا. اندر سے عورتوں کی آواز آئی کہ ہم باہر آئیں کیسا, ہم کو لباس دے. اس سے زیادہ ظلم آپ دیکھیں کیا ظلم تھا؟ عورتیں باہر نہیں آ سکتی تھیں, کہا ہمارے لیے لباس بھیجو اندر تو ہم باہر آئیں. یہ خاندان ہے زیاد کا, ابن زیاد کا خاندان. اس لیے واقعی مختار نامہ پورا ابن زیاد کے اوپر بیس کرتا ہے, جناب مختار کے ہاتھ میں یہ ظالم قتل ہوا تھا. تو ابن زیاد گورنر ہے, یہ اس کا باپ ظالم, یہ ظالم, یہ بصرے کا گورنر تھا. کوفے میں بشیر ابن نعمان گورنر ہے, اس نے یزید, وہاں کے کوفی جتنے تھے جب یزید حاکم بنا, جس میں جناب اسلم, جناب مختار, جناب سلیمان خزائی اور جناب کمیر یہ بڑے بڑے جو شیعہ لیڈر تھے ان لوگوں نے کہا کہ ہم امام حسین کو بلاتے ہیں. انہوں نے خط لکھا, خدور گئے, کہاں گئے؟ خدور مدینہ. امام حسین صاحب مدینے میں تھے. وہ واقعہ آپ کے سامنے ہے کہ 10,000 لیٹر آئے, 10,000 لیٹر پہلے گئے. 10,000 لیٹر میں آخر میں ان لوگوں نے لکھا کہ مولا فرزند رسول, اگر آپ آ کے ہماری ہیلپ نہیں کریں گے, ہم کو راستہ نہیں بتائیں گے, تو ہم قیامت کے دن ڈے آف ججمنٹ میں آپ کے نانا رسول سے ہم کمپلین کریں گے کہ ہمارے پاس کوئی راستہ بتانے والا نہیں تھا. تو امام حسین مدینے سے چلے مکہ آئے. مکہ آنے کے بعد انہوں نے پھر فورس کیا کہ آپ بھیجیں, آپ آئے فوراً یا آپ کسی کو بھیجیں. تو اس وقت جناب مظلوم امام نے جناب مسلم ابن عقیل کو اپنا سفیر بنایا, اپنا سفیر بنایا, انوائے بنایا, بنا کر بھیجا. مسلم ابن عقیل جب کوفہ پہنچے تو 10,000 ایک روایت میں ہے, ایک روایت میں 18,000 ہے, ایک روایت میں 36,000 آدمیوں نے مسلم کے ہاتھ پہ بیعت کی, جس میں اکثر بڑے بڑے تھے. یہاں جب بیعت ہو گئی, ایکسپٹ کر لیا مسلم کو امام حسین کا سفیر انوائے, تو اس وقت جو دشمن تھے اہل بیت کے دشمن تھے کوفے میں, تو ان لوگوں نے یزید کو لیٹر لکھا. یزید کو لیٹر یہ لکھا کہ یزید, اگر تو اپنے گورنر کو چینج نہیں کرے گا تو کوفے میں انقلاب آئے گا, تیری بیعت کوئی نہیں کرے گا, تجھے کوئی ایکسپٹ نہیں کرے گا, اور حسین کی یہاں بیعت ہو جائے گی, حسین کی حکومت ہو جائے گی. تو یزید نیا نیا خلیفہ بنا تھا. یزید کے پہلو میں اس وقت اس کا ماموں, سگا ماموں بیٹھا ہوا تھا. یزید کا جو خاندان ہے نا, وہ خاندان عیسائی خاندان ہے. یزید کی ماں, یزید کا ننیال جس کو آپ بولیں گے, اس کی ماں کی سائڈ کی جو فیملی ہے وہ پوری کرسچن فیملی تھی, مکمل عیسائی لوگ تھے. معاویہ نے اس قبیلے میں شادی کی تھی, شادی کر کے یزید کی ماں کو سیریا لے کر آیا تھا. اور ان کا پروفیشن کیا تھا, یزید کی ماں کا, یزید کے نانا کا, یزید کے ماموں کا, یزید کے چچا کا, یہ جو یزید کا خاندان ہے ننیال جس کو آپ بولیں گے, مدر سائڈ, ان کا پروفیشن کیا تھا پتا ہے آپ کو؟ غنا, میوزک. یہ اس زمانے میں ٹرانسمیٹر یا کوئی سی ڈی یا کوئی انٹرنیٹ یا کوئی ٹی وی یا ریڈیو تو نہیں تھا. اس زمانے میں کیا لوگ کیسا کرتے تھے, میوزک کیسا سنتے تھے, ایک فیملیز ہوتے تھے, ان کا پروفیشن ہی یہ ہوتا. اگر آپ کو میوزک سننا ہے تو فیملی میں سے کسی کو بلاتے, وہ لوگ بیٹھ کے گانے گاتے, وہی بیٹھ کے میوزک بجاتے, یہاں پہ ڈانس ہوتا, اس طرح سے. تو یہ عیسائی خاندان تھا, یمن اور سیریا کے درمیان کا جو حصہ ہے, اس ڈیزرٹ میں یہ فیملی رہتی تھی, اور مختلف پارٹیز میں جا کر یہ لوگ یہ گانے گاتے تھے, ڈانس کرتے تھے, بارہ جو بھی تھا. وہ اس کی فیملی کے بارے میں نہیں کرنا. تو ماموں اس کا جو عیسائی تھا وہ بازو بیٹھا ہوا تھا. یزید بھائی اپنے آپ کو کیا کہہ رہا ہے کہ میں خلیفہ رسول ہوں. جب کوفہ سے لیٹر آیا کہ یار یہ گورنر کو چینج کرو, اگر چینج نہیں کرو گے تو تمہاری حکومت چلی جائے گی, حسین کی حکومت آ جائے گی, کسی ظالم کو بھیجو. آپ دیکھیں کہ اسلام کس سٹیج پہ آ گیا تھا. 50 ایئرز ہوئے صرف رسول کو شہادت کے, صرف 50 سال. پلیز واچ دس, امپورٹنٹ ٹاپک ہے. 50 سال میں اسلام کس سٹیج پہ آیا کہ یزید جو اپنے آپ کو رضواری سے رسول کہہ رہا ہے, خلیفہ رسول کہہ رہا ہے, رسول کا سکسیسر کہہ رہا ہے, اس نے رائے کس سے لی؟ عیسائی ماموں سے. کرسچن ہے وہ دوسرا جو ماموں تھا, اس سے رائے لیتا ہے کہ اب میں کیا کروں. تو وہ کہتا ہے کہ تو اب ایسا کر, تو ابن زیاد کو بصرے سے ٹرانسفر کر دے, وہ ظالم ہے, وہ جائے گا شیعوں سے اچھی بدلہ لے گا. تو آپ دیکھیں کہ ابن زیاد رائے کس سے, ایڈوائز کس سے لے رہا ہے, ایڈوائزر کون ہے اس کا؟ کرسچن. آج 1400 ایئرز کے بعد بھی آج جو بڑے بڑے اپنے آپ کو حاکم ہوتے ہیں نا اسلام کے, ان کے ایڈوائزر جا کے دیکھیں کون ہے. میں ڈیٹیل میں نہیں جاتا, آپ سمجھے بہتر. کیا ان کے ایڈوائزر کون ہے؟ ایگزیکٹلی وہی ہسٹری ریپیٹ ہو رہی ہے. ہسٹری کے بارے میں تو مشہور ہے کہ ہسٹری آلویز ریپیٹ, ہسٹری ہمیشہ ریپیٹ ہوتی ہے. تو 1400 ایئرز کے بعد آج بھی اسلام اسی اسٹیج کے اوپر ہے کہ جو ہے آج بھی جو ایڈوائزر ہیں نا اسلام کے, بڑے بڑے جو رہبر ہیں اپنے, کون ان کو ایڈوائز کرتا ہے؟ جوز کرتے ہیں یا کرسچن کرتے ہیں؟ ایگزیکٹلی یزید نے کیا. یزید نے اپنے ماموں کرسچن ماموں سے پوچھا کہ بھائی کیا کرنا چاہیے. یزید تو چاہے تک کبھی موقع ملے گا تو میں یزید کی پوری بایوگرافی پڑھوں گا کہ یزید کیسا ظالم تھا, یہ پیدا کیسا ہوا, یہ فگر کیا تھا یزید, یہ کیریکٹر کیا تھا یزید کا. یعنی اس نے کہا کہ بہتر یہ ہے کہ بصرے میں جو تیرا گورنر ہے ابن زیاد, یہ صحیح وعدہ کا مولا علی حضرت علی کا دشمن ہے, علی کا دشمن ہے, اس کو بھیج دے, یہ جا کے ٹھیک کرے گا. اس نے خط لکھا یزید کو, ابن زیاد کو خط لکھے, یہ کہا کہ اگر تیرے پاس پر ہیں, ونگز ہیں, وہ لگا اور تیزی کے ساتھ خط ملتے ہی تو کوفہ پہنچ جائے. اب پہنچ کر وہاں جو بشیر ابن نعمان گورنر ہے اس کو ختم کر اور تو گورنر بن جا. اور شیعہ نے حیدر کرار سے جتنے امام کے چلنے والے ان سب کو کھلا کھلا ختم کر کے ختم کر دیا. یہ بغاوت کو یہ ریولیشن کو ختم کر. ابن زیاد نے اپنے بھائی کو سکسیسر بنایا بسرے میں, پورے لوگوں کو بلاتا ہے مسجد میں تقریر کرتا ہے. تقریر کر کے کہتا ہے سنو میں بہت ایک امپورٹنٹ وقت سے کوفہ جا رہا ہوں اور اگر کسی نے اس وقت بغاوت کی تو میں تم جانتے ہو کہ میں کیسا ہوں, میں اس کے خاندان کو ختم کر دوں گا. میں اپنے بھائی کو بنا کے جا رہا ہوں اور تم یزید ہی کی اطاعت کرنا. یہ کہہ کر کوفے کی طرف چلا 2000 آدمی کو لے کے, لشکر کو لے کے. کوفے کے باہر ادھر جناب مسلم ابن اخی کوفہ پہنچ گئے, جن کے ہاتھ میں مختار نے, میسم نے, کمیل نے, جتنے مولا کے چاہنے والے تھے سب انہوں نے بیعت کی. اور ادھر بیعت کرنے کے بعد میسم کو, جناب مختار کو انہوں نے, میسم تمار اور کمیل ابن زیاد اور دوسرے جو بڑے بڑے شیعہ تھے ان لوگوں نے کہا کہ مختار بہتر یہ ہے کہ کوفے کے باہر, کوفہ شہر اس زمانے میں لوگ کیسا رہتے تھے, یہ سٹی ہے, اس کے باہر جو چھوٹے چھوٹے ٹرائبس, ٹرائب سمجھے خاص جو قبیلہ جس کو آپ بولتے ہیں, قبیلہ یا ٹرائب, وہ چھوٹے چھوٹے قبیلے چھوٹی چھوٹی جگہوں پہ رہتے تھے. وہ اس لیے کہ وہاں کا اس عرب کا سسٹم الگ ہے. عرب میں قبیلے ٹرائب سسٹم سے لوگ پہچانے جاتے ہیں. ٹرائب سسٹم آج بھی ہے. آج ایون آپ بھی آج پاکستان کے اگر ویسٹرن پروونس میں چلے جائیں, پاکستان کے فرنٹیئر ٹائپ پہ, تو آج بھی وہاں پہ ٹرائب سسٹم ہے کہ وہاں پہ پولیس ولیس نہیں آتی, آرمی وارمی نہیں آتی, وہاں پہ ٹرائب کا جو لیڈر ہوتا وہ ڈیسائڈ کرتا پورے کیسز کو. تو عرب میں بھی بالکل ایگزیکٹلی ایسی تھا. تو جناب میسم اور جناب دوسرے جو امام کے چاہنے والے تھے انہوں نے مختار سے کہا کہ مختار تم جا کر دوسرے جو اطراف میں قبیلے ہیں کوفے کے باہر ان سب کو امام حسین کی بیعت لو ان سے اور ان کو تیار کرو کہ اگر کوئی مصیبت آئے, کوئی پریشانی آئے وہاں سے فوج کو تیار کرو, آرمی کو تیار کرو. اس لیے کہ یزید کو معلوم ہوتا تو یزید بہت بڑے لشکر کو یہاں بھیج دے گا. تو اس نے مختار کوفے سے باہر نکل گئے اس زمانے میں. ادھر کیا ہوا, ابن زیاد جو ہے ابن زیاد کوفے کے بارڈر پہ پہنچا. کوفے کے بارڈر پہ جب ابن زیاد پہنچا رات کا وقت تھا, پورے کوفے میں کوفے والے انتظار کر رہے ہیں امام حسین کا. جناب مسلم ابن اخی آ گئے, ان کے ہاتھ میں 36,000 لوگوں نے بیعت کر دی حسین کی. مختار جو ہے باہر چلے گئے. اب کوفے میں رات کا وقت سب انتظار کر رہے ہیں حسین آئیں گے. یہ ظالم نے کیا کیا, ابن زیاد نے چہرے پہ نقاب ڈالے, کپڑا ڈال دیا, 2000 آدمی کے ساتھ انٹر ہوا. جب اور بہت اچھی بلی فصیح عربی میں, اچھی عربی میں بات کرنے لگے, کرتے ہوئے انٹر ہوا. انٹر ہو گئے وہ سیدھا دارالعمارا جو گورنر ہاؤس تھا اس گورنر ہاؤس کی طرف چلنے لگا. لوگ کیا سمجھے کہ حسین آ گئے, میزم نہیں سمجھے, دوسرے لوگ نہیں سمجھے, جو نارمل کراؤ تھا کوفے کا وہ لوگ یہ سمجھے کہ حسین آ گئے. سب یہ سمجھ رہے ہیں کہ امام حسین آ گئے, آگے بڑھ کر اس کا استعمال کر رہے. اچھا یہ ظالم سب کو دیکھ رہا ہے, دیکھ رہا ہے, اچھا یہ بھی حسین کا چاہنے والا ہے, یہ بھی حسین کا چاہنے والا ہے, اس نے بھی حسین کے آگے ہوئے, پورا وہ چیک کر رہا ہے کہ کون کون اس وقت آ رہا ہے, یہ مجھے کوئی بعد میں کوئی مشکل نہ ہو کہ فوراً میں ان کو کیچ کر لوں. وہ کرتا ہوا وہ سیدھا دارالخلافہ پہ پہنچا, گورنر ہاؤس. گورنر ہاؤس پہ پہنچ کے اس نے اپنے پیر سے دروازے پر لات مارا. جیسے ہی لات مارا جتنے تھے امام کے چاہنے والے وہ لوگ رکے, رکے بولے یہ حسین نہیں ہو سکتے, یہ حسین کا کردار نہیں ہے, یہ حسین نہیں ہو سکتا. اس وقت یہ پلٹتا ہے, پلٹ کے اپنے چہرے سے نقاب کو الٹتا ہے, الٹ کے کہتا ہے کہ اب پہچان گیا کہ میں کون ہوں, میں عبید اللہ ابن زیاد ہوں, آج سے میں گورنر ہوں, میں عبید اللہ ابن زیاد. یہ کہہ کر وہ انٹر ہو گیا. میں بات کو ایک یہاں روکتا ہوں کہ عبید اللہ ابن زیاد کوفے میں انٹر ہو گیا, مختار کوفے میں نہیں ہے, میزم اور دوسرے لوگ سب کوفے میں ہیں. ہوا کیا, دوسرا اس سے پہلے, اس واقعے سے پہلے ایک واقعہ ہوا, جو پہلا یزید کے مرنے کے بعد, یزید جو واسیل جہنم ہوتا ہے نا, اس کے بعد کیا ہوا, واقعہ کربلا سے, یہ واقعہ کربلا جب ہو گئی تو واقعہ کربلا سے پہلے کا جو ریولیشن سٹارٹ ہوا اس کے میں بات کروں. انقلاب, پہلا انقلاب میں نے کہا تھا سلیمان ابن خزائی, سلیمان ابن خزائی, انہوں نے پہلا انقلاب برپا کیا کربلا کے بعد, یعنی امام حسین کی شہادت کے بعد. جو ہے یزید جب تک حاکم تھا اس وقت تک کوئی انقلاب نہیں آیا, یزید جب تک حاکم تھا کوئی ریولیوشن نہیں آیا, اس لیے کہ اس نے کرش کر کے رکھا تھا, ٹوٹل اس کی حکومت تھی اور ظلم سے وہ حکومت کر رہا تھا. اور یزید کے واسل جہنم ہونے کے بعد پہلا جو ایک ریوولٹ ہوا شیعہ میں वो कूफे से हुआ, मुख्तार सुलेमान और जितने थे वो लोग सब जेल्स में थे। यजीद के मरने के बाद ये लोग सब बाहर आए। जब बाहर आए तो पहला जो रिवोल्ट किया वो सुलेमान इब्ने खताई। इनका वाकया मैं अभी बाद में पढ़ूंगा, जब यजीद का मैं बताऊंगा कि यजीद वासिल जहन्नम हुआ और उसके बाद क्या हालत। अब मुख्तार बाहर है, इब्ने ज़ियाद एंटर हो गया। जब एंटर हुआ इब्ने ज़ियाद और उसने बशीर इब्ने नौमान से कहा कि आज से तेरा खत्म गवर्नरशिप, ये यजीद का खत है और मैं आज से गवर्नर बन गया। अब वो हो गया, वो बशीर तो चला गया। अब कूफे में हलचल मच गई कि इब्ने ज़ियाद उबैदुल्लाह इब्ने ज़ियाद अब हाकिम बन गया। अब इसने जुल्म करना शुरू किया। जुल्म करना उस वक्त जनाब हानी इब्ने अरवा, हानी जनाब हानी रसूलुल्लाह के साथ सीनियर मोस्ट सिटीजन ऑफ कूफा, सीनियर मोस्ट सिटीजन, ही वॉज 90 years old, नाम 90 साल के थे। इनका जो कबीला था, इनके जो ट्राइब थी, 20,000 आदमी थे इनके पास, इनके खानदान में, पूरे कबीले में ट्राइब में, और जिसमें 12,000 तो नौजवान थे जो तलवार लिए हुए थे। उस जमाने में सबसे बड़ी बात यह होती थी कि आपके पास यंगस्टर्स कितने, नौजवान कितने, आर्मी जंग के लिए कितने आपके पास से आ सकते। तो जनाब हानि हो रहे कि पहली मरतबा जब जनाब मुस्लिम इब्ने अकील कूफा आए, तो उन्होंने आने के बाद उन्होंने जो सबसे पहले जिस घर में कयाम किया वो जनाब मुख्तार इब्ने अबू उबैदा तखफी का था। लेकिन जब मुख्तार कूफे से बाहर गए, सेकंड जो होम था जहां जनाब मुस्लिम इब्ने अकील हुसैन की हुसैन के अगुवाए हुसैन की तखफी जहां कयाम किया, जहां ठहरे, वो जनाब हानि का घर था। हानी रसूलुल्लाह के साहबी हैं, हानी मौला अली के साहबी हैं, हानी ने इमाम हसन इमाम हुसैन का बचपना देखा, तो इन्हें मतलब सीनियर मोस्ट सिटीजन इज ही वाज ऑलमोस्ट 90 years old। और इनकी पूरे कूफे में बड़ी मांग थी, बड़ी वो था कि हानी जो है सबसे मोस्ट रेस्पेक्टेड पर्सन इन कूफा जो है जनाब हानी थे। इसने क्या किया, इसने कहा इब्ने ज़ियाद ने बैठ के कहा कि हानी ने अपने पूरे कबीले वालों को तैयार किया और कहा कि हम उबैदुल्लाह इब्ने ज़ियाद को एक्सेप्ट नहीं करेंगे, इसलिए कि इसका जुल्म बसरे में जो ये जुल्म कर रहा था हर तरफ न्यूज थी इसकी, और पता था कि ज़ियाद का बेटा है, ज़ियाद पहले कूफे का गवर्नर रह चुका था इसका बाप, तो सबको पता था कि ये कितना जालिम है। तो कूफे के बाद लोगों ने एक्सेप्ट नहीं किया, लेकिन आपको पता है कि कूफा जैसा मैंने कहा कि कूफी ला यूफी है, यानी उन पर भरोसा ही नहीं कर सकते। जो कम ईमान के थे, जिनको ज्यादा मोहब्बत नहीं थी, जो जबान की नोक से थे, या हुसैन कह रहे थे, या जबान की नोक से इमाम हुसैन को लेटर लिखा था, वो लोग तो बिक गए। इब्ने ज़ियाद ने रातों रात हजारों दीनार बांटना शुरू किया, लोगों के ईमान को खरीदना शुरू किया। देखिए दोस्तों, ये बात सोच के मैं जो पढ़ूंगा ना, मैं मैसेजेस देते हुए पढ़ूंगा मुख्तारनामा, कि मुख्तारनामा या मुख्तार का जो कैरेक्टर था या मुख्तार की ये जो पूरी जंग थी, इस जंग से हमको पैगाम क्या लेना है। हो सकता है आज हमारे सर्कल में भी, हमारे लोगों में भी कोई ऐसा है कि जो वक्त आए तो अपने ईमान को पैसे के साथ बेच दे। पैसे के साथ भी अगर नहीं बेचा तो ईमान दुनिया के लिए बेच दे, ये सबसे ज्यादा इंपॉर्टेंट चीज है कि हमको चेक करना है, हमको अपने आप को चेक करना है, किसी और को चेक करना नहीं है। इन्हें सलात पढ़ना पड़ो पड़ा आगे आ जाती और आगे आ जाती। कभी भी याद रखे, कभी हमेशा हर मोमिन के लिए मैसेज है, लड़की लड़का औरत मर्द सबके लिए, ये सब का मैसेज के लिए मैसेज। कभी भी कोई बात सुन के सोसाइटी में देखना नहीं है हमको कि वो कैसा है, वो कैसा है, वो कैसा है, नेवर, हम कभी नहीं देखना। सबसे पहले अपने आप को चेक करना, मैं अपने आप को चेक करूं कि मैं क्या हूं, मुझे दूसरों को देखने की फिक्र नहीं करना कि वो ये गुना करता है, वो ये करता है, वो ये करता है, कभी नहीं करना, वो गुना है। हम अपने आप को चेक करो कि मैं बराबर कर रहा हूं, मैं इमाम से मोहब्बत बराबर कर रहा हूं, या जैसे मुख्तार का जज्बा था, उनका जो फीलिंग्स है, मेरे पास भी वो फीलिंग्स है कि मैं भी जाके इमाम की मदद करूं, नहीं, मैंने इससे ये इमाम के जुमलों से अपने मजलिस को शुरू किया। बहरहाल मुख्तार गाहिर है, हानी को, जनाब हानी को इब्ने ज़ियाद, जनाब हानी ने अपने पूरी 20,000 जो उनके पास लोग थे कबीले वालों को एड्रेस किया, एड्रेस देने के बाद देखो हम उबैदुल्लाह इब्ने ज़ियाद को एक्सेप्ट नहीं करेंगे। जनाब मीसा में तमाम ने कहा मैं एक्सेप्ट नहीं करूं, मुख्तार ने कहा मुख्तार तो चले गए, सब ने कहा, किसी ने कहा कि हम इसको एक्सेप्ट नहीं करेंगे। लेकिन इसने क्या किया, जनाब हानि के ऊपर हमला किया। किसने? इब्ने ज़ियाद। कैसा हमला किया? फौज को भेजता है और कहता है कि इब्ने ज़ियाद आपसे बात करना चाहता है, बिकॉज यू आर सीनियर सिटीजन और आप सबसे यहां से सीनियर हैं कूफे के, एंड आई वॉन्ट टू टॉक टू यू। तो जनाब हानि पहुंचे दरबार, پہنچے اس نے دروازے کا گورنر ہاؤس کا بند کر دیا. بند کر کے جناب 90 ایئرس کے ہانی ان کو اتنا مارا کہ وہ بے ہوش ہو گئے. وہ بے ہوش ہو کے اندر ہی گرتے. ادھر جناب مسلم ابن عقیل کوفے میں, مسلم ابن عقیل کو جب پتا چلا کہ اس نے گرفتار کیا ہے ہانی کو, تو جناب مسلم 18,000 سے 20,000 کی فوج لے کے دارالعمارہ گورنر ہاؤس کے پاس پہنچ گئے اور پہنچ کے کہا ہانی کو باہر بھیجو ورنہ ہم گورنر ہاؤس پہ حملہ کر کے ابن زیاد کو ختم کریں گے. مسلم ابن عقیل ساتھ ہے. جب یہ مجمع کو ابن زیاد نے دیکھا وہ ڈر گیا. ابن زیاد خود کہتا ہے یہ بات روایتوں میں ہے کہ ابن زیاد نے کہا کہ میری پوری لائف میں وہ پہلا انسیڈنٹ تھا, وہ پہلا وقت تھا کہ میں اپنی موت کو گن رہا تھا, یعنی میں یہ کاؤنٹ کر رہا تھا کہ کچھ منٹ یا کچھ سیکنڈ یا کچھ گھنٹوں میں میری موت آ جائے گی. اس لیے کہ باہر مسلم ابن عقیل 20,000 میں لے کے کھڑے ہوئے. لیکن یہ ظالم ہوشیار کرنی جس کو آپ بولیں گے نا, وہ تھا سیاست دان, کرنی سیاست دان, صحیح سے صحیح انسان نے. اس کے بازو میں قاضی شورا بیٹھا ہوا. یہ قاضی شورا کون ہے؟ قاضی کس کو کہتے ہیں؟ چیف جسٹس کو, قاضی شورا. یہ وہ ظالم ہے قاضی شورا. اس کی بات بیک گراؤنڈ چل رہی ہے. اسے کہ یہ سب باتیں آپ کو معلوم ہوں گی تو جب مختار نامہ ریئل جب شروع ہوگا نا تو اس وقت آپ کو مزہ آئے گا. اگر آپ کو یہ ہسٹری پورا یہ بیک گراؤنڈ معلوم نہیں ہے تو آپ کو سمجھ میں نہیں آئے گا کہ مختار تھے کیا, انہوں نے کس موقع پر یا کس وقت پہ انہوں نے خاتلان حسین سے چن چن کے بدلا لیا. آج کی مجلس صرف انٹروڈکشن ہے, ایک بریفنگ ہے کوفے کے حالات کی کہ کوفے کے حالات کیسے خراب ہوئے اور اس کے بعد پھر امام حسین کی جنگ کے بعد جو حالات اور خراب ہوئے, ابن زیاد کا ظلم اور ابن زیاد نے کس زندان میں, کس پرزن میں, کس قید میں مختار کو, میسم تمار کو, کمیل ابن زیاد کو اور بڑے بڑے شیعوں کو کیسے زندان میں رکھا, وہ آج آپ سنیں گے اگر موقع ملا تو. کیا ظلم ہوا ایٹ لیسٹ ہم کو تھوڑا پتا چلے گا. تو بڑا قاضی شورا کون تھا؟ یہ قاضی شورا یہ وہ ظالم تھا, چیف جسٹس تھا, اس کو قاضی کہتے تھے. یہ بڑا ظالم دشمن ہے اہل بیت, لالچی آدمی تھا, بے انتہا لالچی, ایسا لالچی تھا کہ بس صرف اس کو پیسہ چاہیے اور کچھ نہیں چاہیے. پیسے کے لیے اپنی ماں کو بھی بیچ دے, باپ کو بھی بھیج دے, بھائی کو بھی بھیج دے, بیچ دے لٹرلی. یہ اتنا جو ہے گریڈی آدمی تھا, گریڈی آدمی. یہ بازو بڑا ہوا ابن زیاد نے کہا دیکھا باہر کتنے آدمی ہیں. اچھا اس کا بیک گراؤنڈ یہ ہے کہ یہ وہی آدمی ہے قاضی شورا جو آج ہسٹری میں آپ کو ملے گا کہ اس نے جب ابن زیاد گورنر بن کے آیا تھا نیا نیا تو اس نے دربار میں قاضی کو بلایا تھا. قاضی کو بلا کے یہ کہا تھا کہ قاضی تو ایسا کر قتل حسین کا فتوا دے دے, امام حسین کا قتل واجب ہے تو ایک فتوا دے دے. آج جو بڑے بڑے فتوے نکلتے ہیں نا بکے ہوئے فتوے, وہ یہی ہے ان کے قاضی شورا کے خاندان ہے. تو کہا کہ قاضی شورا سے کہا کہ تو ایک فتوا دے دے کہ امام حسین کا قتل واجب ہے. دربار ابن زیاد کا بھرا ہوا. روایت میں ہے کہ اس نے سامنے ایک لکڑی کا ٹیبل تھا اس پہ اپنے سر کو مارا, خون نکلنے لگا, بال کھینچنے لگا اپنے آپ کے, گھر رونے لگا, روتے ہوئے کہنے لگا کہ یہ تو نے کیا کہا, میں فضل رسول کے خطر کا حکم دوں گا, میں کبھی نہیں کر سکتا, میں جانتا ہوں حسین رسول کے بیٹے ہیں. یہ کہہ کر دربار چھوڑ کے اپنے گھر چلا گیا. تو جس میں دربار میں جو لوگ تھے انہوں نے ابن زیاد سے کہا کہ یہ کیا کیا اس نے ایسا کیسے کیا, اب تو خاموش بیٹھ گیا. ابن زیاد نے کہا کہ میں جانتا ہوں یہ کیا ہے, یہ کل خود آئیں گا میرے پاس دیکھنا. رات میں ابن زیاد نے کیا کیا, 50,000 بعض روایتوں میں 70,000 سونے کے گولڈ کے کوائنز غلام کے ساتھ تھیلی میں رکھے تھے گھر پہ بھیجے. یہ گھر میں بیٹھا ہوا, غلام نے نوک کیا پوچھا کیا ہے, تو کہا میں ابن زیاد کے پاس سے آیا ہوں. تو کہا کیوں آئے, تو کہا ابن زیاد نے آپ کو تحفہ بھیجا ہے, گفٹ بھیجا ہے. تو کہا اتنا بڑا باکس, اس نے کہا اچھا فوراً اندر آئیے رکھ دیجیے. باکس رکھا, جب وہ غلام جانے لگے تو پلٹ کے کہتا ہے قاضی ابن زیاد سے کہو کل میں دربار میں آؤں گا. دیکھیں آپ کیسا بگڑا ہے. دوسرا دن یہ ملون آتا ہے دربار میں, آ کے ابن پورے بھرے ہوئے دربار میں کہتا ہے کہ ابن زیاد کا رات بھر میں نے سوچا, رسول اللہ کی سیئنگ حدیثیں پڑھی, قرآن کو پڑھا, پڑھنے کے بعد میں یہ کنکلوژن پہ پہنچا, یہ نتیجے پہ پہنچا کہ جو رسول کی حدیث ہے کہ جو بھی خلیفہ کے خلاف آئے, خلیفہ کو ایکسپٹ نہیں کرے, خلیفہ کے خلاف خروج کرے, وہ واجب القتل ہے. اور حسین نے یزید کو خلیفہ نہیں مانا, اس मुझे आज से मैं ये फतवा देता हूँ कि हुसैन का कत्ल जायज है। ये खाजिर शुरा था 70,000 गोल्ड कॉइन्स पे अपने ईमान को बेच के जालिम ने इमाम हुसैन के कत्ल को वाजिब किया। ये इस्लाम था, ये इस्लाम था, ये खाली ये चीफ जस्टिस ऑफ इस्लामिक गवर्नमेंट आप जिसको बोलेंगे। और ये इतने गया तो क्या खाजिर शुरा था उसके बाद फतवा है? आज मुसलमान बोलते कि खाली है, ये खाली है खानदान है इनका पूरा, कि जो वाजिब और खतर का था पूरा उसने ले लिया चला गया। ये खाजी इब्ने ज़ियाद के बाजू बैठा होता जब जनाब मुस्लिम आए, 20,000 आदमी बाहर थे, डाक गवर्नर हाउस बंद था, ये बैठा हुआ था बाहर। तो उस वक्त इब्ने ज़ियाद ने यह कहा कि खाजी लोग तेरी रेस्पेक्ट करते हैं, तो खाजी है, जाकर मजमे को एड्रेस कर, एड्रेस करके ये बोल कि हानी जिंदा है, हानी मरे नहीं, तेरी बात सुन लेंगे। ये कहता है उठते हुए कहता है कि मैं तो कह तो दूंगा लेकिन मुझे इनाम क्या मिलेगा खाजी। तो उस वक्त इब्ने ज़ियाद ने कहा तुझे शर्म नहीं आती, मेरी जान पे मेरे लाले पड़े हुए हैं, तू अपने बच्चे की बात कर, जा पहले जाकर उनको बता। खाजी उठता है बाहर आता है, बाहर आके पूरे लश्कर को देख के कहता है कि सुनो हानी जिंदा है, मैं कह रहा हूँ, मैं चीफ जस्टिस खाजी होते हुए मैं कह रहा हूँ हानी जिंदा है, हानी को कोई नुकसान नहीं पहुंचा। वो इब्ने ज़ियाद से गुफ्तगू कर रहे हैं, बात कर रहे हैं। तो उस वक्त जनाब मुस्लिम ने कहा ये झूठा है, ये धोखेबाज है। तो कूफी अब यहां से देखो कूफा कितनी कूफी कितने लाजवाब थे, अब उनमें सेकेंड थर्ड फोर्थ ओपिनियन शुरू हो गए। कुछ ग्रुप ने कहा नहीं नहीं जो ये कह रहा है सच है, कुछ ने कहा कि नहीं मुस्लिम सही, ज्यादा लोग इसकी बात मानने लगे। यही कूफी थे जब जंगे सिफीन हो रही थी तो मौला अली ने कहा था, मौला अली ने कहा था कि ये जो कुरान ये लोग लेके आए हैं अमीर शाम के लश्कर वाले, ये कुरान नहीं है, इसको एक्सेप्ट मत करो। तो लोगों ने कहा था नहीं मौला इतने अली ये कुरान है, तो अली ने कहा था ये कुरान सामिक है, ये खामोश कुरान है, मैं कुरान नाबिक हूं, मेरी बात सुनो, उसकी बात भी है, कुरान को क्या देख रहा हूं मैं, तो बोलता था कुरान। तो यही कूफियों ने उस वक्त भी बगावत की, उस वक्त मौला अली से बगावत की, उसके आज मौला अली के बेटे हुसैन के सफीर से बगावत की, इसलिए कि लोगों ने कहा कि नहीं ये जो सही है ये सही है। जनाब मुस्लिम इब्ने अखिल ने उस वक्त पूरे मजमे को एक एक जुमला का कहा सुनो ये इस वक्त बेहतरीन चांस है, गोल्डन चांस है कि हम हमला करेंगे, इब्ने ज़ियाद को खत्म करेंगे, इब्ने ज़ियाद खत्म होगा कूफे में हमारी हुकूमत होगी और हुसैन अब आने वाले हैं तो कम अज कम इमाम हुसैन के लिए कूफा आसान हो जाएगा। और अगर आज हम इब्ने ज़ियाद को खत्म नहीं करते तो कल फिर इब्ने ज़ियाद हमारे हाथ में आएगा, कल वो बहुत जुल्म करेगा जिसके नतीजे में तुम कुछ अपने आप को नहीं बचा सकते। इन लोगों ने कहा नहीं नहीं हमको जो है ना खाजी की बात पे मानना है। फिर एक ग्रुप ने कहा नहीं हम ऐसा करते हैं अंदर आके देखते हैं कि हानी जिंदा है या नहीं। ये चालाक आदमी कर्निंग आदमी था, जब उसने आगे कहा इब्ने ज़ियाद से कि कुछ लोग आ रहे हैं आगे देखना चाहते अपनी आंख से देखना चाहते हैं हानी जिंदा, हानी बेहोश है, खून निकल रहा है, उनके खून को साफ किया जाता है, नीचे जो खून पड़ा हुआ उसको साफ करते, हानि को कुर्सी पे पिलर के पीछे बिठाते, पिलर पे कुर्सी जो भी उस वक्त था पिलर के पास टेका लेके बिठाते, सामने जो भी टेबल जो भी था उसमें शरबत ग्लास में शरबत रखते, रख के उस ग्रुप को बुलाते और बुला के बोलते हैं देख लो हानि जिंदा, दूर से बताते ऐसे महसूस हो रहा है जैसे इब्ने ज़ियाद से बैठ के बातें कर रहे हैं। फिर यही ग्रुप ये कूफियों ने बाहर जाकर कहा कि नहीं हानि इब्ने ज़ियाद जिंदा है, हानि को कुछ नहीं हुआ। जैसे ही ये ग्रुप बाहर गया अब इसने इब्ने ज़ियाद को थोड़ा रिलैक्स हुआ, वो कहता है चलो ये लोग चले गए, मुस्लिम इब्ने अखिल उस वक्त कहते गए कोई मुस्लिम की बात नहीं सुनता। अब इसके बाद इसने क्या किया कि लोगों में पैसे भुजाना शुरू, देख लिया कि कौन कौन आया था 20,000 में, कौन कौन आया था उस रात में, पैसे बांटे गए, माल बांटा गया, खजानों के मुंह खोल दिए, किसी को 5,000 किसी को 10,000 किसी को 15,000 बैठ के सबसे इसके महान जनाब हानि के खानदान के कूफियों के ईमान को खरीदा और कहा कि तुम्हारी जबान तुमको खामोश बैठना चाहिए, तुम कुछ हुकूमत के खिलाफ नहीं बोलना। एग्जैक्टली आज भी देखो आप वही हो रहा, आज क्या है आज भी अगर किसी को खामोश करना है ना हक के लिए बोल रहा, अगर कोई बोल रहा है उसको खामोश करना है ना उसको इसी तरह बुराई दे के हम खामोश करते हैं। आप देखिए किस तरह हिस्ट्री आज रिपीट हो रही है, 1400 साल पहले जो हिस्ट्री थी एग्जैक्टली आज भी वही हिस्ट्री, जिसको चाहे आप खामोश कर दे वो ये भी नहीं देखता कि मेरा मोमिन मैं अपने ईमान को बेच रहा हूं ना, आज भी नहीं है, आज बॉम्बे में नहीं है तो आप दूसरे शहरों में जाके देखो, यूरोप अमेरिका में देखो, मेरी मस्जिद स्टे हो रही है इससे मैं बात बात पे खुल के नहीं बोल सक रहा हूं, बाद में अगर कोई सीडी सुने मेरी तो मैं खुदा ना खासा मुझे प्रॉब्लम ना हो जाए, इसलिए मैं बहुत एहतियात से पढ़ रहा हूं। अब अपने लोगों में जानता हूं यहां पर कोई नहीं करेगा लेकिन यू डोंट नो मस्जिद ऊपर भी जा रही है, मस्जिद नीचे भी जा रही है, अटैक हो रही, सीढ़ी किसी के हाथ में चले जाए तो मैं प्रॉब्लम। तो आज के दौर में आई कैन प्रूव यू, आई कैन प्रूव यू के इस तरह के इतने हजारों की तादाद में है कि जिन्होंने कोई हाफ ए मिलियन में, कोई वन मिलियन में, कोई 100,000 में अपने ईमान को बेच दिया। कितनी ब्राइड हमको दी गई कि वो बोलो जो हम बोलते हैं, वो बोलो जो हम बोलते हैं। महाराज इसलिए कि आज दुश्मन जो है सबसे ज्यादा किस चीज पे कोशिश कर रहा है कि शियों में डिवीजन करो, शियत में डिवीजन करो, इनमें ग्रुप करो। ये अगर इसलिए कि उनको पता है कि हमारी जो सबसे बड़ी चीज है वह आजादारी है, हमारी जो सबसे बड़ी चीज है मौलाली, मौलाली की मोहब्बत में इन्होंने कहा कि इनको ब्रेक करना है ना, शियत को ब्रेक करना है, शियत में डिवीजन करना है, पैसे के जरिए करो, अली के नाम पे, हुसैन के नाम पे करो। इसलिए कि ये लोग, ये कम्युनिटी जो है अली और हुसैन के नाम पे अपनी जान दे देगी। इनको जो खरीदना है तो वह एग्जैक्टली इब्ने ज़ियाद ने वही किया था 49 ईयर्स पर। इब्ने ज़ियाद ने भी वही किया था, अमीर शाम ने भी वही किया, माविया ने भी वही किया। ब्राइड से खरीदा गया। आप देखें जो 20,000 आदमी एक दिन पहले इब्ने ज़ियाद के गवर्नर हाउस पर हमला करने के लिए आए, 3 या 4 दिन के बाद वही हानी इब्ने उरवा को 90 ईयर्स ओल्ड मौलाली का चाहने वाला सही शिया, रियल शिया, उसके हाथ को बांधा गया, कूफे की गलियों में फिराया गया, हुकूमत के साथ, हुकूमत के लोगों के साथ, सिर्फ एक प्रेशर डालने के लिए, कूफे में प्रेशर पड़ने के लिए। देखो हम हानी को भी नहीं जोड़ रहे, अगर तुम अपनी बगावत करोगे, तुम रिवोल्ट करोगे, रिवोल्यूशन लाने की कोशिश करोगे तो हम भी तुमको, वी विल रेज यू, रेज यू। कूफे की गलियों में घुमाया गया, उसके बाद हानी का गला काटा गया, इनकी बॉडी को पैरों के जरिए झाड़ पे लटकाया गया, और इब्ने ज़ियाद का ऑर्डर था कि इनकी बॉडी के ऊपर ताजिया ने मारो। बॉडी को असर नहीं हो रहा, सिर्फ अपने जुर्म को बताने के लिए कि हम क्या कर सकते हैं। पूरा कूफा खाली है, मुख्तार कूफे में नहीं है, मुख्तार कूफे से बाहर गए हुए आर्मी को जमा करने के लिए, कबीले वालों से बातें करने के लिए। हालात कूफे के संगीन हो गए, जैसा कोई बड़ा कोई हादसा हो जाए किसी बस्ती में, किसी लोकैलिटी में, आज भी खुदा कोई मर्डर हो जाए, कोई राइट हो जाए, तो क्या होता, कैसा सन्नाटा, कर्फ्यू हो जाता, वैसे टोटल कूफे में कर्फ्यू है। जितने थे बिगे हुए, यही तो वजह थी कि आज तारीख से पूछते हैं, ये सवाल होता है कि मुस्लिम के हाथ पे 36 ने बैत की थी, लेकिन मुस्लिम मगरिब की नमाज पढ़े वक्त मस्जिद बनी हुई है, ईशा की नमाज में पूरी मस्जिद खाली हो गई, मुस्लिम इब्ने अखिल की शहादत कैसे हुई, क्या किस वजह से शहादत हुई, कैसे लोगों ने साथ छोड़ा, टोटल साथ छोड़ दिया था, कूफे में भी कोई शिया नहीं बाकी था, सबने साथ छोड़ दिया, मुस्लिम इब्ने अखिल बिल्कुल अकेले हो गए। इसी दौरान में इब्ने ज़ियाद ने मुस्लिम मुस्लिम को भी शहीद कर दिया। वाकया बहुत से, मैंने पूरे वाकया को खत्म किया, लेकिन मुझे तेजी से जाना है, टाइम नहीं, जरा मुस्लिम की भी शहादत होगी। के साथ कोई कूफी ने प्रोटेस्ट नहीं किया, कोहीन से प्रोटेस्ट नहीं हुआ, इमाम हुसैन बिल्कुल कूफे के करीब आ रही है, इमाम हुसैन आ रहे हैं, जनाब मुस्लिम की शहादत हो गई, अब मुख्तार भी नहीं है। इधर मुख्तार, अब पूरे कूफे पे इस जालिम इब्ने ज़ियाद का टोटल कंट्रोल आ गया। लोग घरों में छुप गए, जो थे उन्होंने अपने ईमान को बेच दिया। ऐसे मौके के ऊपर मुख्तार कुछ साथियों के साथ, कुछ फौज को लेके, कुछ आर्मी को लेके, बाजू के सब महले के ट्राइब्स से बात करके 3 या 4 हजार की फौज को तैयार किया। उन्होंने तैयार करके ये कूफा रिटर्न हो रहे थे। जब कूफा वापस आ रहे थे तो कूफे से पहले एक शख्स आर्मी को, ये इब्ने ज़ियाद की आर्मी थी, वो वहां खड़े हुए थे, वो लोग कूफे मुख्तार का इंतजार कर रहे थे। मुख्तार जब आए, इस शख्स का नाम मरवान था। जब मुख्तार आए तो इसने पूछा, तुम कौन हो? मुख्तार ने कहा कि तू मुझे नहीं जानता, मैं मुख्तार इब्ने अबू उबैदा सख़फ़ी हूं, तुम्हारे तुमको मैं जाने नहीं दूंगा। मैं तो मुख्तार ने कहा, मुझे कूफे में जाने नहीं देगा तू? तो कहा, नहीं, मैं तुझे कूफे में जाने नहीं दूंगा। तो मुख्तार ने फौरन तलवार निकाली, कहा तू मुझे रोक। इसलिए मुख्तार बहुत बहादुर का नाम था, इतना बहादुर आदमी था, इतना ब्रेव, जिसको इंग्लिश में कहते ना, उस वक्त जो ब्रेव लोगों में मुख्तार का नाम आता था, मीसा में जमान का नाम आता था, कूफियों में बड़ा ब्रेव, जिन्हें एक आदमी, एक मुख्तार के बारे में यह था कि 5,000 आदमी से अकेले लड़ता, इतना ब्रेव थे। और मतलब 6'2" 6'3" थे, काफी बिल्ड थी उनकी, और اتنی طاقت تھی کہ جب واقعہ انشاءاللہ آئیں گے تو آپ سنیں گے کہ ابن زیاد کے دربار میں جب یہ لٹا ہوا قافلہ پہنچا تھا تو مختار نے انگڑائی لی تھی, صرف ایک انگڑائی لی تھی. غصے میں جب امام حسین کی شہادت کا معلوم ہوا کہ شہادت ہو گئی, بیبیاں اسیر ہو گئے, چوتھے مامیاں ہیں, تو اس نے صرف انگڑائی کی تو لوہے کی جو زنجیر تھی, چین تھی, وہ چین ٹوٹ کے ختم ہو گئی. اتنا بہادر آدمی تھا مختار. مختار کوئی معمولی پرسنالٹی کا نام نہیں تھا, بڑا بڑے اس وقت عرب کا بہت بڑا بہادر کا نام تھا مختار. 2-3 ہزار آدمی کے ساتھ وہاں پہنچے. اس نے کہا تمہیں جانے نہیں دوں گا, اندر انٹر ہونے نہیں دوں گا. مختار نے کہا تم مجھے روکتے. انہوں نے تلوار نکالی, تلوار نکال کے اس جو دشمن تھے ابن زیاد کے ساتھی تھے, پر اس کی فوج تھی, اس کے 20 آدمیوں کو واپسی لے جرنم کیا. واپسی لے جرنم کے 20 آدمی والے پورا لشکر ان کا بھاگ گیا, 20 آدمی وہیں گر کے مار گئے. وہاں پہ مختار اپنی آرمی کو لے کے کوفے میں انٹر ہو رہے تھے. جب انٹر ہو رہے تھے تو رائٹ سائڈ پہ وہ دیکھتے ہیں, بالکل انٹرنس سے پہلے 1/2 کلومیٹر یا 1 فرلانگ پہلے دیکھتے ہیں کہ عرب وہاں کوفے کے بڑے بڑے جو سینئر لوگ تھے اور بیٹھے ہوئے اور بیٹھ کر آخرت کی بات کر رہے ہیں کہ دنیا ایسی ہے کہ دنیا پہ کوئی بھروسہ نہیں کر سکتا, آخرت کے بارے میں سوچنا ہے. تو مختار کے کان کھڑے ہوئے, اپنے گھوڑے کو روکا, موڑا, موڑ کے اس سے پوچھا, خادمہ نام تھا اس کا, اس کو پوچھا کہ آپ یہ کیا باتیں کر رہے ہیں, حالات تو صحیح ہیں کوفے کے. تو اس نے سر کو اٹھا کے کہا مختار تم کو نہیں مان اس وقت کوفے کے حالات, تو کہا نہیں مان میں تو بایا تھا آ رہا ہوں. کہا کہ خانی کی شہادت ہو گئی. مختار یقین نہیں آیا. اس کے بعد کہا مختار حسین کے سفیر کو بھی شہید کر دیا. روایت کا جملہ ہے کہ مختار گھوڑے سے زمین پہ گرتے گرے, کہا مسلم نے اخیر شہید ہو, کہا یہ ہوا کیسا, 15-20 دن میں ڈیولپمنٹ ہوا کیسا. ہم لوگوں نے یہ معاہدہ کیا تھا کہ جب تک میں باہر سے اور فوج نہ لا لوں ہم کوئی ریولٹ نہیں کریں گے, کوئی ریولٹ نہیں کریں گے. پھر ہوا کیسا؟ تو کہا کہ ابن زیاد نے ظلم کیا اور اس وقت کوفے کے حالات بالکل خراب ہو گئے, حسین کا سفیر شہید ہو گیا, ہانی شہید ہو گئے, پورے کوفے میں پاکٹس بن گئی, مورچے جس کو آپ بولیں گے حکومت کی طرف سے کہ کسی کو جانے نہیں دے رہے, ہر کی چیکنگ ہو رہی ہے. تو مختار روتے روتے پلٹ کر اور 3,000 آدمیوں سے کہا کہ بھائیوں اب تم لوگ واپس چلے جاؤ, مجھے نہیں چاہیے, جس کے لیے میں سب کر رہا تھا وہی شہید ہو گیا, واپس جائیے, لیکن جب مجھے ضرورت پڑے گی پھر میں تم کو بلاؤں گا اور تم لوگ آ جانا. تو اس وقت ان لوگوں نے کہا کہ ہم تو تیار ہیں امام حسین سے جان دینے کے لیے, ہم تیار ہیں تمہارا ساتھ دینے کے لیے. سب نے مختار کو سے وعدہ کیا اور وہ لوگ چلے گئے. اب مختار بالکل اکیلے ہو گئے, کوفے میں انٹر ہوئے. جب کوفے میں انٹر ہوئے تو دیکھا کوفے میں سناٹا ہے, ایسا کرفیو مارو مارا ہے, مسلم کی شہادت ہو گئی, ہانی شہید ہو گئے, لوگ گھروں میں بیٹھے ہوئے, بازار بند ہے. اب مختار جائے تو کہاں جائے؟ حکومت کو مختار کی تلاش ہے. مختار اپنے گھر سے باہر نکلے تو دیکھا کہ ایک شخص ہے ابن زیاد کا جو وزیر تھا, اس نے اپنے گھر کے سامنے بہت بڑا فلیگ لگایا اور اعلان کر رہا ہے, زور سے اعلان کر رہا ہے, اور یہ کہہ رہا ہے کہ جو شخص اس پرچم کے نیچے آئے گا, اس فلیگ کے نیچے آئے گا اور حکومت کو سپورٹ کرے گا تو اس کے لیے امان ہے, نہیں اس کو اس کی جان بخش دے گی. اب جو اس کے نیچے نہیں آئے گا اس کو ہم حکومت اس کی قتل کرے گی, اس کا مطلب یہ ہوگا کہ تم حکومت کا ساتھ نہیں دے رہے. مختار کو مولا علی نے ایک جملہ کہا, اب میں کل بتاؤں گا اس لیے کہ 45 منٹ ہو گئے, ابھی 50 منٹ میں انشاءاللہ کل جو بتاؤں گا کہ جب ایک ایک امام نے جو مختار کے لیے کہا ہے وہ بتاؤں گا کہ اللہ کے رسول نے کیا کہا مختار کو, مولا علی نے کیا کہا, امام حسن نے کیا کہا, چوتھے امام, پانچویں امام, چھٹے امام نے کیسے ریگارڈ کیا مختار کو. تو بہرحال وہ جب کل بات آئی تو بتاؤں گا. وہ مولا علی نے جملہ کہا تھا, یا خزان یا خزان یا خزان کہا تھا. عربی میں خزان کہتے ہیں انٹیلیجنٹ کو, عربی میں خزان کہتا ہے وائس مین کو. وائس مین سمجھتے ہیں نا کہ جو دور کی دیکھتا ہے, دور کی دیکھ کے بڑا اچھا ڈیسیزن لیتا ہے, جس کا وژن صحیح ہوتا ہے اس کو وہ خزان کہتے ہیں. تو مولا نے مختار کو گود میں اٹھا کے کہا تھا کہ یا خزان یا خزان یا خزان, اس کا مطلب کہ یہ مختار ایک سال کا تھا جب مختار یہ کہا تھا, مختار تو اتنا وائس مین ہے, تیرے ڈیسیزن اتنے اچھے ہوں گے, تو اتنا انٹیلیجنٹ اور ذہین آدمی ہے اور تو دور کا دیکھنے والا ہے, یہ مولا نے کہا. اب وہ بات سامنے آئی جب پورے کوفے میں کرفیو اور پرچم کے نیچے وہ کھڑے رہ کے اعلان کر رہا ہے, پہلا آدمی وہاں سے جانے والا مختار ابن ابو ولید رخبی تھا. جب مختار پرچم کے نیچے چلے گئے تو اس نے کہا مختار تم آ گئے, تم حکومت کو سپورٹ کرے. उसका ने कहा कि तेरे ऐलान क्या किया अभी कि जो इसके नीचे आएगा उसको अमान है, उसको खतरा नहीं किया जाएगा। तू वादा करता है अमान का? तो उसने कहा मुख्तार तुम आ गए, मैं वादा करता हूं, मैं इब्ने ज़ियाद से। मुख्तार ने कहा तुम मुकर नहीं जाना बाद में? तो कहा नहीं। फौरन इसने पैगाम भेजा इब्ने ज़ियाद को कि मुख्तार हमारे पास आ गए। इब्ने ज़ियाद ने कहा जो सबसे बड़ी ताकत है वो हमारे पास आ गई। मुख्तार वहां से चले इब्ने ज़ियाद के दरबार में। इब्ने ज़ियाद के दरबार में जब पहुंचे तो इब्ने ज़ियाद ने कहा कि मुख्तार तुम हुकूमत का साथ दोगे? हमको बड़ी खुशी हुई, आओ मेरे पहलू में बैठो। बाजू बिठाया। मुख्तार खामोश है, कुछ नहीं बोल रहे, वो बोले जाते। पलट के इब्ने ज़ियाद ने कहा कि मुख्तार मैं तुमको इतना इनाम दूंगा, इतना पैसा दूंगा कि तुम्हारा खानदान को रखा है। मुख्तार ने कहा मुझे पैसे की जरूरत है। अभी ये बैठे हुए थे कि दरबार में हलचल मच गई। 20 औरतें 20 लेडीज दरबार में एंटर हुई रोते पीटते हुए। उसके बाद कहा इब्ने ज़ियाद ने कहा ये औरतें कौन है? तो औरतों ने कहा कि हम बताते हैं हम कौन है। चीख मार के रो रहे दरबार। अब आप जस्ट इमेजिन करेंगे उस जमाने में मिक्स दरबार नहीं होते थे, लेडीज भी बैठे हुए आप जेंट्स भी बैठे, नहीं उस वक्त दरबार में सिर्फ मर्द होते थे। किसी दरबार में इस तरह नहीं होता था। वो जो दूसरी हरकतें होती थी वो होती थी दरबार में, डांस वांस जो होता था वो अलग है, लेकिन इस तरह जैसा हम साथ बैठते ना वैसा नहीं होता। तो दरबार में तो वो पूरा मर्द था। 20 औरतें दरबार में एंटर थी जैसा भी थी करने लगी। इब्ने ज़ियाद हमको इंसाफ चाहिए, जस्टिस चाहिए। इब्ने ज़ियाद ने कहा तुम लोग हो कौन? तो कहा हम तेरे काफिले के उसके लश्कर के तेरी आर्मी के जो 20 आदमी को मारा गया अभी हम उनकी बेवा है। एक ने कहा मैं बेवा हूं तेरी फुला, मैं एक की बहन हूं और हम लोग वो 20 आदमी जो अभी मरे है उसके हम विडो है उनकी बहन है। तो मुख्तार ने उससे मुख्तार ने कहा किसने मारा? तो इन औरतों ने कहा कि हमको इंसाफ चाहिए इसीलिए तेरे पास आए। जो तेरे बाजू बैठा हुआ है ना उसने तेरे लश्कर के 20 आदमियों को मार के हमको बेवा कर दिया। इब्ने ज़ियाद का चेहरे का रंग बदल गया। इब्ने ज़ियाद ने कहा मुख्तार तुमने मेरे लश्कर के आदमियों को मारा और मेरे बाजू आगे बढ़ता है और सुन अब मैं तुझे उसका बदला लूंगा। इब्ने ज़ियाद कहता दरबार सबके सामने अब मैं बदला लूंगा तेरा इन लोगों का और तू आगे मेरे बाजू बढ़। उसके बाद कहने लगा कि ऐ मलून। इब्ने ज़ियाद ने कहा जैसे ही लफ्ज मलून मुख्तार ने सुना अपने मकाम से उठे और उसके कहा तू मलून है तेरा बाप मलून है। जब इंशाल्लाह बात आगे बढ़ेगी ना जब शिमेल उमर साद यजी इब्ने मुल्क इनका जो खा गुलमुला और इनके जब बात करेंगे तो आपको लुत्फ आएगा। अभी तो टाइम है। मुख्तार ने बड़ा किया तू मलून है तेरा बाप मलून है ये कहकर आगे बढ़कर जो बाजू उसका सिपाही था उससे तलवार ली। रिवायत का जुमला है कि जैसी मुख्तार मुख्तार बहुत बड़ी ताकत का नाम है जैसी तलवार ली इब्ने ज़ियाद जो तख्त पर बैठा हुआ था उसके पीछे जनाना लेडीज सेक्शन था वो कुलाटी मार के लेडीज सेक्शन में चला गया। एक बात बोलूंगा यहां रोक के आजकल तो कोई प्रॉब्लम नहीं है लेडीज सेक्शन पर जाना। उस जमाने में अरब में अगर कोई शख्स मैदान छोड़ के भागे और भाग के वो भी ऑटो में चला जाए तो सबसे ज्यादा जिल्लत उसी में थी। मर जाना बेहतर समझते थे औरतों में जाना बेहतर नहीं समझते थे। आजकल तो मतलब जमाना बदल गया ना आजकल लेडीज में जाना प्राउड फील कर रहे हैं लेकिन उस जमाने में अगर कोई लेडीज में चला जाए मैदान छोड़ के तो मतलब उसकी लाइफ खत्म हो गई। हाकिम में हुआ अपनी जान की भीख मांगता हुआ लेडीज में घुस गया सिर्फ मुख्तार की तलवार को देख। मैं क्या करूं मेरे घड़ी की सुइया जो है इब्ने ज़ियाद के साथ चल रही है मुख्तार के साथ नहीं। तलवार पढ़ने मोहम्मद बटन नहीं डाल सकता अभी तो मैं इंट्रोडक्शन ही पूरा नहीं हुआ। अब इसको मैं कल कंटिन्यू करना पड़ेगा। मैं अभी आपसे कह रहा हूं कि बिल्कुल ये वाकया 7 डेज में तो पॉसिबल ही नहीं। आप एक घंटे में देखिए आप कहां तक पहुंचे। तो बड़ा मैं कोशिश करूंगा कल से प्लीज टाइम पे आ जाए कि 10:30 में बैठ जाऊं। बात को मैं यही रोकता हूं कि निर्ज्ञात पीछे चला गया और मुख्तार अभी वहीं पर थे। ये निर्ज्ञात इतना बड़ा जालिम का नाम है, इतने बड़े जालिम का नाम। बस एक रिवायत पढ़ते हुए मैं जिसका तमाम करता हूं कि इब्ने ज़ियाद का जुल्म और मुख्तार की बहादुरी। जब ये लुटा हुआ काफिला इब्ने ज़ियाद के दरबार में पहुंचा इब्न ज़ियाद तख्त पर बैठा हुआ था, तो इब्न अब बीबियां एक गोशे में खड़ी थी जो दीवान असीर है। इब्न ज़ियाद ने अपने वजीर से कहा कि उस खैदी को लेके आओ, तो दरबार में एक खैदी को पेश किया। जब दरबार में उसकी जंजीरों की झनकार आई, आहिस्ता आहिस्ता वो खैदी इब्न ज़ियाद के सामने आया, तो इब्न ज़ियाद के वजीर ने कहा, मुख्तार तुम अपने अमीर को सलाम नहीं करते, इब्न ज़ियाद को। तो मुख्तार ने बड़े यकीन के साथ कहा, मेरा अमीर तो हुसैन है, मैं सिर्फ हुसैन को सलाम करता हूँ। तो उस वक्त इब्न ज़ियाद ने मुख्तार से कहा कि ए मुख्तार, तुम क्या अपने हुसैन से मिलना चाहते हो? तो उस वक्त मुख्तार ने इतने यकीन के साथ कहा कि इब्न ज़ियाद तेरा नजीस दरबार और मेरा आका तेरे दरबार में आएगा। बस ये कहना था। इब्न ज़ियाद ने तश्त पे से कपड़े को हटाया, जब कपड़ा हटा तो हुसैन के कटे हुए सर को जब मुख्तार ने देखा, सर पीट के रोने लगे कि ये क्या हो गया। अंगड़ाई लेके आगे बढ़ना चाहा, आगे बढ़कर इब्न ज़ियाद पे हमला करना चाहा, तो पीछे से आवाज आई, मुख्तार अभी ठहर जा। अब जब पलट कर देखा तो चौथे इमाम है जंजीरों में जकड़े हुए। तो उस वक्त इमाम ने कहा, मुख्तार अपनी आंखों को नीचे कर ले, पीछे जो बीवियां हैं वो ज़ैनब है और कुलसुम है। तो मुख्तार ने कहा, मौला ये क्या हो गया? तो कहा कि मुख्तार हमारा घर उजड़ गया, मेरे बाबा मार डाले गए। जब कोई नहीं था, मेरा बाबा बिल्कुल अकेला था, कोई तीर मार रहा था, कोई तलवार चला रहा था। अरे मेरे बाबा पे इतने पत्थर बरस आए गए कि मेरा बाबा घोड़े पे झूमता रहा, कोई मदद करने वाला नहीं। उसके बाद मुख्तार ने कहा कि मौला ये बच्ची कौन है? तो कहा ये मेरे बाबा के सीने में सोने वाली मेरी बहन सकीना है, जिसको तमाचे मारे गए और तरजिया दे परवरदिगार चौथे इमाम और मजलूम है करबला की मुसीबतों का वास्ता, इन आवाजों पे तो रहमत को नाज़िल फरमा, हमारी इस मुख्तसर सी इबादत को कबूल कर दे, हमें जो परेशान हाल है उनके परेशानियों को दूर कर दे, जो बीमार है भेद से बीमार है करबला मुकम्मल तौर पर सेहत कामिल अता फरमाए। परवरदिगार तेरे इमाम हुसैन के छोटे छोटे बच्चों की भूख और प्यास का वास्ता, जो बेरोजगार हमें रोजी दे, जो बरसरे रोजगार इनकी रोजी में बरकत अता फरमा, तुझे शहजादी ज़ैनब और शहजादी उम्मे कुलसूम की गुरबत का वास्ता, जो मखलूज है उनके कर्ज अता फरमा, इमाम के चाहने वालों की इज्जतों की हिफाजत फरमा। दुनिया भर में जहां जहां आजादारी हो रही है परवरदिगार, बिलखसूस इराक ईरान लेबनान पाकिस्तान में उनकी जान माल इज्जत आबरू की हिफाजत फरमा, अजा खानों की हिफाजत फरमा, दुश्मनान आजादारी को नीस्त तो नाबूद कर दे, परचम इस्लाम को सरबलंद फरमा। हम सबको ये सादत है इंशाल्लाह कि इस साल हम ज्यादा से ज्यादा अपने मजलूम का जिक्र करें, जब भी अपने मजलूम इमाम का जिक्र करें उस जिक्र को शहजादी की बारगाह में कबूलियत तक पहुँचा दें। परवरदिगार इस घर में अपनी बरकतों को नाज़िल फरमा, परवरदिगार रेक्सोना फैमिली के तमाम तौफीकात में इजाफा फरमा, उनके मरहूमीन के दर्जात को बुलंद फरमा, हमारे आमाल ऐसे हों कि इमाम हमसे राजी हो जाए, जिनके माँ बाप जिंदा है उन्हें सलामत रखे, जिनके माँ बाप दुनिया से गुजर गए उनकी खबरों में रहमतों को नाज़िल फरमा, जमाने के इमाम को सलामत रखे और ताजी फरमा ज़ुहूर सरकार इमाम में, हम सब को इमाम के नाचरों में शुमार। एक दफा सूरह फातिहा रेक्सोना फैमिली के लिए और जमीय मोमिनीन और मोमिनात, बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन।